मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔदु बिललाहि मिनश शैतानिर रजीम بسم الله الرحمن الرحيم إن الإنسان خلق هلوعا إذا مسه الشر جزوعا وإذا مسه الخير منوعا إلا المصلين الذين هم على صلاتهم دائمون। سورة معارج کی ان آیتوں پہ کئی ہفتوں سے بیان چل رہا ہے۔ اللہ نے انسان کے بارے میں فرمایا انسان بہت جل باز ہے۔ جل بازی کا کیا مطلب ہے بیسیوں دفعہ بتا چکا ہوں، پھر کوئی ٹاپک ذہن میں آتا ہے پھر میں اسی کو لے کے چلتا ہوں، تو اس میں ٹینشن لینے کی بالکل ضرورت نہیں ہے۔ آپ کو جلدی کیا ہے کہ یہ سورت ختم ہو، اللہ نے کہا نا جل بازی مت کرو تو جل بازی مت کریں، نہ ختم ہو کیا خیال ہے۔ تو اگر ہمیں ہماری عملی زندگی سے متعلق سیکھنے کو باتیں مل رہی ہیں تو سورت نہ ختم ہو اسی میں چلتے رہیں، تو اس لیے ٹینشن نہ لیا کرو، نہ ٹینشن لو نہ دو۔ ٹینشن صرف قرض دار کو دیا کرو، جو قرضہ مانگے اس کو بول دو کہ میرے پاس آپ کو دینے کے پیسے نہیں ہیں۔ تو اللہ نے فرمایا انسان جلباز ہے، جب اسے کوئی مصیبت پہنچتی ہے تو جزوعا یہ صبر سے کام نہیں لیتا، فوراً افرا تفری ہلڑ بازی ہو ہا شور شرابا، فوراً فیصلے۔ تو یہ خصلت اللہ تعالی کو پسند نہیں ہے۔ انسان کو میچور ہونا چاہیے، بالکل کبھی جذباتی نہ ہو، کسی سیاسی نعرے سے جذباتی نہ ہو، کسی سیاسی تقریر سے کبھی جلدی متاثر نہ ہو۔ ہم بہت جلد متاثر ہو جاتے ہیں، کسی نے ایک دھواں دار یوں ٹھش ٹھش اچھی باتیں کر لیں، یار اس جیسا نیک آدمی دنیا میں ہے ہی نہیں۔ کسی نے کوئی دو تھوڑی سی غلطی ہو گئی اس سے تو اس سے برا دنیا میں کوئی ہے ہی نہیں۔ بھائی اتنی جلدی آپ نہ کسی کے اچھا ہونے کا فیصلہ کرو نہ کسی کے برا ہونے کا۔ غالباً حضرت عمر کا قول ہے کہ کسی نے ان کے سامنے تعریف کی کہ فلاں بہت اچھا ہے، تو حضرت عمر نے فرمایا کیا تم نے کبھی سفر کیا ان کے ساتھ؟ ان کا نہیں کہا، پھر کیسے فیصلہ کر لیا بھائی؟ سفر میں ہوتا کیا، ٹینشنیں آتی ہیں۔ تو جو خاندانی لوگ ہوتے ہیں نا وہ اپنے آپ کو ٹینشن میں رکھ کے اپنے دوست کو اور ہم سفر کو سہولت دے رہے ہوتے ہیں کہ کوئی بات نہیں میں ٹینشن اٹھا لیتا ہوں، اس کو اچھی سیٹ دے دو، میں ٹینشن اٹھا لیتا ہوں، میں بعد میں واش روم چلے جاؤں گا، پہلے آپ۔ الا یہ کہ بہت خطرناک قسم کا کوئی معاملہ ہو، ایک الگ بات۔ میں بعد میں پانی پی لوں گا، پہلے آپ۔ میں نے بچپن میں ایک کتاب پڑھی تھی، اس میں ایک واقعہ تھا، کسی ملک سے نا کسی نے اپنی آپ بیتی لکھی تھی، سچا واقعہ تھا وہ۔ کوئی فوجی کسی جنگ میں قید ہو گئے تھے تو بھاگ کے آئے تھے، یہ ان کا واقعہ، اس نے اپنے ریٹائرمنٹ کے بعد یہ واقعہ لکھا کہ ہم کسی، میں ملک ملک کا نام نہیں لوں گا تاکہ لوگ زیادہ اس میں نہ جائیں۔ انہوں نے کہا ہوا یہ تھا کہ ہم کچھ لوگ جیل میں تھے، کئی سالوں سے قید تھے، تو ہم نے جیل میں سرنگ بنانا شروع کی۔ سرنگ بنا کے نا، سرنگوں سے لوگ نکل آتے ہیں نا بعض دفعہ، جیب میں لمبی سرنگ کھودتے ہیں اور پھر جیل سے بھاگ جاتے ہیں۔ بہت مشکل کام تھا، سب ساتھیوں نے مل کے کیا۔ کہتے ہیں جب بھاگنے کا ٹائم آیا نا کہ پہلے کون نکلے گا یہاں سے، تو یہ بڑی آزمائش کا وقت تھا، کیونکہ اس میں خطرہ یہ تھا کہ دو تین جب بھاگیں گے تو باقیوں کا کے بارے میں تھوڑا سیکیور ہو جاتا ہے۔ پہلے یہ کیمرے ویمرے کا اتنا رواج نہیں تھا۔ تو کہہ رہے ہیں ہمارے جیل کے جو قیدی ساتھی تھے نا، سب فوجی تھے وہ، کہہ رہے ہیں ان کا خاندانی ہونا اس سے آپ اندازہ لگاؤ۔ اس قیدی نے خود لکھا جو چھوٹ کے آیا تھا کہ وہ سب ایک دوسرے کو ترجیح دے رہے تھے، خدا کی قسم جیل میں دو دن گزارنا بھی عذاب کا کام ہے، جس پہ گزرتی ہے وہی جانتا ہے، بہت مشکل ہوتا ہے ایسے موقع پہ انسان کے پہلے آپ چلے جاؤ، بہت دل گردے کا کام ہے یہ کہ اپنے دوستوں کو ترجیح دو کہ کوئی بات نہیں۔ کہہ رہے ہیں ہمارے سب دوستوں نے کیا ایکا کیا، پہلے آپ جاؤ، پہلے آپ جاؤ۔ कह रहे फिर इसरार किया तो हम तीन पुराने थे तो फिर तीन आदमी निकल के बाहर आए, फिर वो तीन ही कामयाब हुए, बाकियों का पता चल गया था, फिर वो नहीं जा सके। उन्होंने कहा जब हम जेल से बाहर आए हैं ना तो हमारी खुशी का ये आलम था, छूट गए ना, कि ऐसे हम खुशी में पागल हो गए थे कि कपड़े उतार के एक दूसरे पे पेशाब कर रहे थे हम। यानी है तो ये अजीब सी बात, लेकिन ऐसे बावले हो गए थे हम खुशी में, यानी खुशी का ये आलम था कि हम ऐसे उठा उठा के ना पेशाब मार रहे हैं, दारे मार रहे हैं। उसने अपनी आपबीती लिखी। मैंने बहुत पहले ये वाक्या पढ़ा था, 6 या 7 क्लास में होऊंगा, लेकिन इस वाक्य का ना ये पहलू मुझे याद रह गया, पेशाब वाला नहीं, असल पहलू क्या कि यार ये बड़े दिल गुर्दे का काम है। इस मुसीबत में इंसान कहे नहीं मैं पहले नहीं भाई, ऐसे मौके पे इंसान का पता चलता है कि वो इंसान का बच्चा है या नहीं है भाई, वो भी तुम्हारी जैसी मिट्टी के बने हुए हैं, तुम क्यों पहले, तुम किस खुशी में, या तो कुरानदाजी करो, कुरानदाजी करो भाई। ऐसे मौके पे हर आदमी क्या कहेगा, यार मेरा मैं ज्यादा जरूरी है, मेरे 18 हैं या मेरे 16 हैं, ठीक है ना, मैं मुझे ज्यादा, हर आदमी अपने दलाइल दे रहा होगा ना। ये बड़े दिल गुर्दे की बात होती है, इंसान का अच्छा होना बहुत मुश्किल से अच्छा बनता है, खुदा की कसम इंसान। और तमाम पैगंबर यही दावत लेकर आए, अच्छे बन जाओ अंदर से, ऊपर से ये मेरा गेटअप कितना खूबसूरत सा गेटअप है, पगड़ी दाढ़ी, ये बहुत आसान है, ये आप 4 महीने लगाओ सब टोपी पहन के घूम रहे होते हैं, कोई इतना मसला नहीं है ये। इसलिए कोई मेरी तारीफ करता है ना मेरे मुंह पे, आप बहुत अच्छे, मैं अल्हम्दुलिल्लाह मुतासर इसलिए नहीं होता कि भाई आजमाइश में पता चलता है कि कौन कितने पानी में है। और भी मेरे पास आजमाइशों के बहुत वाकयात हैं, कभी छांव में मिलोगे तो बताऊंगा, हर वाकया मिंबर पे बताने का नहीं होता। हमने बड़े बड़े खानदानी लोग देखे कि चारों तरफ से हिसार में आ गए, बस अब गए, हर आदमी की कोशिश है मैं निकलूं, हर आदमी की कोशिश क्या है मैं निकलूं, और कर भी रहा है, कमांडर कह रहा है कि मैं आखिर में जाऊंगा, पहले इन सबको निकालो, अपनी जान हथेली पर रखूंगा मैं, जो बड़ा है वो कह रहा है मैं मर जाऊं, मैं आखिर में, पहले मेरे मातहत वो निकलेंगे। तो खानदानी होना, तभी ये शेर याद कर लो, आयना बनता है रगड़े लाख जब खाता है दिल, कुछ ना पूछो दिल बड़ी मुश्किल से बन पाता है दिल। दिल को दिल बनाना दुनिया का सबसे मुश्किल काम। जब चीजों को रगड़ते हैं तो साफ होती है ना, जंग उतरता है। आप तलवार को जमीन पर रगड़ो, साफ होगी, जंग उतरेगा, चमक पैदा होगी। ऐसे ही शायर कहता है, दिल में जंग है दुनियाए मुर्दार की मोहब्बत, हवस लालच मैं बस, हर आदमी चाहता है मैं सुपीरियर बन जाऊं। तो वो कहते हैं दिल पे जब ख्वाहिशात की कुर्बानी के रगड़े लगते हैं ना, रगड़े, तो फिर चमकता है ये, फिर क्या होता है ये चमकता, और इंसान अपने आप पर दूसरे को तरजीह दे ये उस वक्त तक मुमकिन ही नहीं है जब तक दुनिया को मुसाफिर खाना ना समझे और जब तक उसका अल्लाह पे एतमाद और रिलेशन मजबूत ना हो। उसको पता हो कि बचाने वाला भी अल्लाह और मुसीबत देने वाला भी अल्लाह। तो मैं अल्लाह के खजानों से हराम तरीका तो दूर की बात, गैर अखलाकी तरीकों से भी ना इज्जत हासिल करूंगा ना दौलत। कोई गैर अखलाकी तरीका नहीं इख्तियार करूंगा जिससे मैं अल्लाह के खजाने से कुछ लेने की कोशिश करूं। देखो असबाब हमने इख्तियार करने हैं। अब उन कैदियों को जेल से भागना था, भागना की कोशिश की उन्होंने, सुरंगें खोदी, बेहतरीन काम, सबने मिलकर खोदी। अब पहले कौन भागेगा? अगर वो ना खोदते तो इसका मतलब आजादी के असबाब ही इख्तियार नहीं कर रहे, ये गलत हो जाता। असबाब इख्तियार कर लिए, अब ये गैर अखलाकी है कि मैं पहले, भाई सबने मिलके खोदी, आप क्यों पहले? वो कह गए हट पीछे मैं पहले। ये कौन सा तरीका है? गैर अखलाकी, ये गैर अखलाकी तरीका है, अल्लाह देख रहा है ऊपर। तो गैर अखलाकी तरीका इख्तियार ना करो, इज्जत हासिल करने का भी और पैसा हासिल करने का भी अल्लाह पे छोड़ दो। और आपको पता है अल्लाह गैब से असबाब पैदा करता है। मैं बार बार एक मिसाल देता हूं ना, पैसा कमाने के भी कुछ तरीके जायज हैं मगर गैर अखलाकी है। आप दुकान खोल के बैठ गए, होटल खोल के बैठ गए, अच्छी बात है। आप रिसेप्शन पे अच्छा सा कोई खूबसूरत सा इंसान बिठा दो जो लोगों से तमीज से बात करे, बदतमीजी से बात ना करे। कोई आके आपसे पूछ रहे क्या क्या है, तो आप बोलो सर बैठिए हम बताते हैं क्या क्या है। उसको पूरा गर्दान याद हो, वो है ना अंडा ग्रेवी पूरी पाड़ा पढ़ना शुरू कर देते हैं। तो सारी सेटअप बना लिया आपने, अब इसके बाद गाड़ियों पे आगे रास्ते रोक रोक के लोगों को रोकना, आइए सर काइंडली। अबे भाई तू हर साइड पे गाड़ी लगेगी। कई दफा ड्राइविंग के दौरान ये होता है, आप जा रहे हो ना, होटल वाला सामने आया हुआ होता है, भाई टक्कर लगेगी, तुम जाने दो, क्यों रोक रहे हो, टाइम क्यों वेस्ट कर रहे हो। ये नाजायज नहीं है लेकिन हवस गैर अखलाकी तरीका है। आपने जो करना था कर लिया, आराम से बैठ जाओ, जो आपकी मुकद्दर की रोजी होगी अल्लाह इधर ही पहुंचा देगा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, ला यख्तुब अहदुकुम अला खितबति अखीही, किसी भी चीज को तलब करना। देखो क्या जबरदस्त हदीस है। सिर्फ रोजी इंसान सुबह शाम बीसियों चीजें चाहता है, सुबह शाम हमको बीसियों चीजों की चाहत होती है, ऐसा ही है ना। हमारी चाहत है इज्जत मिले, ये नेचुरल है। बेइज्जती किसी को भी अच्छी नहीं लगती, बेइज्जती सिर्फ उसको अच्छी लगती जिसकी इज्जत ही नहीं होती, क्योंकि उसके पास इज्जत है ही नहीं तो बेइज्जती उसकी होती नहीं है। बेइज्जती उसकी होगी ना जिसकी इज्जत हो, तो फिर बे लगा देंगे पीछे हम उसके, इज्जत ही नहीं है तो बे लगेगा कहां। नहीं आई बात भाई, बेइज्जती ये इज्जत की जिद है, अपोजिट है। मैं बार बार कहता हूं, एक आदमी एक इलाके में गया, आया, कहता है शुक्र है मेरी इस इलाके में कोई इज्जत नहीं है। लोगों ने कहा इसमें कौन से शुक्र की बात है, कह रहा है अगर इज्जत होती तो आज ऐसा काम मैंने किया कि ठीक ठाक बेइज्जती हो जाती आज मेरी, तो चूंकि पहले से इज्जत थी नहीं लिहाजा उस उल्टे काम से मेरी बेइज्जती हुई नहीं। तो हम में से हर शख्स मुतलाशी है, हर शख्स को इज्जत भी चाहिए। आपको ऑप्शन दिया जाए आर्मी में, भाई रंगरूट भर्ती होना है या कमीशन ऑफिसर जाना है, या आपको इंजीनियर जाना है, या एक सिर्फ डिप्लोमा होल्डर बनना है, तो ऑप्शनल हो तो आप किसको फोकस करोगे, 22-17-18 ग्रेड का ऑफिसर। फौज में जाओगे तो आप कमीशन ऑफिसर को तरजीह दोगे। तो क्यों, इंसान की नेचर है भाई, जब मुझे मैं अपर लेवल तक जा सकता हूं तो मैं नीचे पे गुजारा क्यों करूं, ये नेचर है। अगर किसी में ये ख्वाहिश ही नहीं है ना, तो इसका मतलब वो नेचर पे ही नहीं है, वो पत्थर है, उसमें जज्बात ही नहीं है। इसी तरह हमें दौलत भी चाहिए होती है, तलब है ना दौलत की। अब ये तलब का लफ्ज याद रखो, क्योंकि हदीस में तलब का लफ्ज आया है तो फिर मैं हदीस को समझा पाऊंगा। तलब डिमांड, चाहत, ख्वाहिशात। तो हर शख्स की चाहत है, दौलत है या नहीं है। बहुत से लोग कहते हैं नहीं पैसे में क्या रखा है, पैसा तो कुछ भी नहीं है सब, इतना ज्यादा वो करते हैं। तो आप बोलो ठीक है अपनी जेब में जो पैसे पड़े हैं फिर वो मुझे दे दो, एक रुपए नहीं लेने देगा वो आपको। समझ रहे हो कि नहीं समझ रहे, ज्यादा तकलीफ कर रहा हूं ना, पैसा कुछ भी नहीं है। तो बोलो ठीक है सर, ये आपके जो 5,000 का नोट नजर आ रहा है काइंडली ये मुझे दे दें। तो मैं अक्सर वाक्य भी सुनाता हूं ना, हमारे हजरत मुफ्ती रशीद अहमद साहब रहिमहुल्लाह ताला एक दावत पे गए, एक पीर साहब की दावत थी, तो उसने हमारे हजरत को भी बुला लिया, यानी किसी मुरीद ने पीर साहब की दावत की थी। तो दावत के दौरान मुर्गे, बिरयानियां और बकरे, बहुत कुछ जैसे होता है दावतों में। तो पीर साहब ना थू थू, क्या ये रखा हुआ, इसराफ है ये, इतनी चीजें, ऐसे तकवा झाड़ने की कोशिश की ना उन्होंने, ये क्या है, बिरयानी भी ये नबी सिखा के गए हैं, ये इतना ही आयाशी। तो हजरत ने फरमाया, वो सारी प्लेटें अपने आगे की, हमारे हजरत थे स्ट्रेट फॉरवर्ड ना, हजरत ने फरमाया ये आपके लिए नहीं है, ये मेरे लिए बनी है, ये मैं खाऊंगा, आपको इनके लिए भाई दाल वाल का कोई इंतजाम करो। हजरत को ये पसंद ही नहीं था टोपी ड्रामे ना, समझ रहे हो। तो जो है हर शख्स की चाहत है, दौलत भी चाहत है। इसी तरह हर शख्स, एक दफा एक कोई सूफी सा तालिब इल्म था, बहुत नेक ना, हमारे मदरसे में तस्बीह करता रहता, दुआएं मांगता रहता, ऐसा लगता था इससे बहुत ही नेक ना परहेजगार था। तो हमारे उस्ताद ने देखा कि यार इसकी जॉब भी लग गई है तो इसकी शादी वादी करा देते हैं। उससे पूछा कि कोई आपको रिश्ता विश्ता तो नहीं चाहिए, तो उसने कहा अगर करा दें तो काइंडली बड़ी अच्छी बात होगी। तो उन्होंने कहा कि किस टाइप का रिश्ता, तो कान में आके बोलता है خوبصورت سی ہو گئی. کیا ہو؟ خوبصورت سی ہو. گھننے نہیں ہوتے گھننے. پھر کہنے لگا یہ میری بری خواہش تو نہیں ہے کہ گناہ تو نہیں ملے گا مجھے اس پہ. تھا بڑا پرہیزگار تھا نا, گناہ تو نہیں ملے گا. ہمارے استاد نے کہا نہیں نہیں کوئی گناہ نہیں ملے گا آپ, یہ نیچرل ہے, یہ سب کی خواہش ہوتی ہے. خواہش ہوتی ہے, میں ہوتا نا میں کہتا اس سے کہ خواہش تو ہے لیکن اس ڈیزائن پہ آپ کو ملے گی. خواہش رکھنے پر گورنمنٹ کی طرف سے, کیونکہ اس کے اپنی ڈیزائننگ کو اتنی اچھی نہیں تھی, بڑی آڑا ترچا تھا, کسی کو پتا نہیں چلے گا کس کی بات ہو رہی ہے, پرانا قصہ ہو گیا. تو اس کا اپنا ڈیزائن کیا تھا, تھوڑا سا الائنمنٹ کی ضرورت تھی اس میں, کچھ سیٹنگ کی ضرورت تھی. تو لیکن ہر شخص کی خواہش کیا ہوتی ہے, خوبصورت. تو یہ نیچرل ہے, اس میں کوئی زیادہ فنٹر بنے کہ نہیں ایکچولی کیا رکھا ہے حسن میں, بے بھائی پھر کیوں دیکھتے ہو جا کے, کیوں عشق معاشقے ہو رہے ہیں. دیکھو قرآن کی دو نا, پتا ہے میں نے جب قرآن کا ترجمہ پڑھنا شروع کیا نا, جب میں مولوی بننے کے لیے عالم بننے کے لیے مدرسے میں نہیں تھا, میں اس وقت سے قرآن ترجمے سے میں نے پڑھنا شروع کر دیا تھا. میں میٹرک میں ہوں گا یا نائن کلاس میں ہوں گا, مجھے شوق تھا کہ یار قرآن کو پڑھوں ہے کیا اس میں. تو جو چیز مجھے سب سے زیادہ اپیل کی نا قرآن کی, جس چیز نے, وہ ہے کہ قرآن گراؤنڈ ریئلٹی کی بات کرتا ہے, نیچر کی بات کرتا ہے, عقل سے اوپر کی باتیں نہیں کرتا. آپ مذہبی, بعض مذہبی لوگوں کی تقریریں سنو, لگتا ہے پتہ نہیں کوئی ان لاجیکل سی باتیں ہو رہی ہیں جس کو پریکٹیکل لائف میں کرنا ممکن نہیں ہے. پریکٹیکلی یہ خود بھی نہیں کرتے ہوں گے. تو میں نے قرآن کی ایک آیت پڑھی, میں حیران ہوا. قرآن کہہ رہا ہے اللہ تعالیٰ نے نا اپنے نبی صلی اللہ علیہ وسلم کی ازواج کو, اللہ نے حکم دیا, نبی کو حکم دیا کہ آپ کے ساتھ غربت میں آپ کی ازواج کا گزارا مشکل ہو رہا ہے. ازواج کا کہنا یہ تھا بھائی یہ 40-40 دن گھر میں چولہا ہی نہیں جل رہا, کھجور کھجور پانی کھجور, ہمارا گزارا نہیں ہو رہا, پیسے ویسے چاہیے ہمیں, سمجھ رہے ہو, نان نفقہ بڑھا دیں. اب محمد صلی اللہ علیہ وسلم اللہ کے آخری نبی ہیں, اللہ چاہتے تھے کہ آپ کی زندگی میں عیش و عشرت نہ ہو, کیونکہ لاسٹ میسنجر آف گاڈ ہے. کل کوئی انگریز کوئی کافر انگلی اٹھا سکتا ہے کہ اصل میں یہ سب کچھ کیا کس لیے تھا, پیسے کے لیے. تو اللہ آپ کو ہر طرح سے, ہر الزام سے بری رکھنا چاہتے تھے کہ کوئی انگلی نہ اٹھائے. تو اس لیے نبی کو آخری دم تک غریب ہی رکھا گیا ہے, یعنی نبی کے اختیار سے کہ نہیں پیسہ رکھنا ہی نہیں ہے. صبح آیا, شام ہونے سے پہلے آپ نے سارا صدقہ کر دیا. شام کو آیا تو صبح ہونے سے پہلے صدقہ, رکھا ہی نہیں ہے. اور خود گھر میں فاقہ, بخاری کی حدیث ہے, گھر میں آتے حضرت عائشہ سے پوچھتے کھانے کو ہے, فرماتی ہے نہیں ہے, فرماتے چلو پھر ہم روزے کی نیت کر لیتے ہیں. تبھی تو اسی سے علماء نے مسئلہ نکالا ہے کہ 11 بجے سے پہلے بھی آپ روزے کی نیت, نفلی روزے کی نیت کر سکتے ہیں, یعنی آدھا دن آدھا روزہ گزرنے سے پہلے پہلے بھی نیت کی جا سکتی ہے. صبح صادق کے وقت روزے کی نیت ضروری نہیں ہے. بھائی بعض دفعہ آپ کہتے ہو یار روزہ رکھو گے نہیں رکھو, کوئی بات نہیں, ابھی نیت نہ کرو, دن میں اٹھ کے دیکھ لو کیسا موسم چل رہا ہے, برداشت کر پاؤں گا, تپڑ ہے تو پاس کر پاؤں گا ورنہ برداشت کر پاؤں گا, یہ سب چیزیں سوچ کے آدھا روزہ گزرنے سے پہلے پہلے آپ نیت کر سکتے, بشرطے کہ کچھ کھایا نہ ہو. ایسا نہ ہو آپ نے 11 بجے دو پراٹھے کھائے, آپ نے کہا چلو اب میں روزے کی نیت کرتا ہوں, تو یہ نہیں ہوتا. تو نبی صلی اللہ علیہ وسلم گھر میں آتے, امی عائشہ سے پوچھتے کچھ کھانے کو ہے, فرماتی ہیں نہیں ہے, فرماتے چلو اب تو بھوکا ہی رہنا ہے, تو روزے کا ثواب کیوں ضائع کریں بھائی, تو ہم کیا کر لیتے ہیں, روزے کی نیت, تو روزے کی نیت کر لیتے. تو جس گھر میں یہ حال ہو تو بھائی بیوی کو تو خیال ہوگا نا کہ کچھ گزارا ہو. تو امہات المومنین نے نبی سے جب مطالبہ کیا تو نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا, جس کا مفہوم یہ ہے کہ بھائی میں وہ لائف نہیں دے سکتا گھر میں جو مالدار لوگ لائف دیتے ہیں, میرے ساتھ اسی غربت میں گزارا کرنا ہے تو ٹھیک ہے, ورنہ میں سب کو طلاق کا آپشن دیتا ہوں, طلاق کا اختیار دیتا ہوں. مرد جب بیوی کو ڈیورس کا حق دے دے تو جیسے وہ ہر حق مرد کے پاس ہوتا ہے بیوی کے پاس بھی چلا جاتا ہے. تو نبی نے ساری ازواج کو ڈیورس کا حق دیا, بھائی رہنا ہے تو آپ اسی غربت میں رہو, ورنہ آپ کو حق ہے کہ آپ اپنے اوپر طلاق واقع کرو, نکاح ختم ہوگا عدت کے بعد جہاں چاہو نکاح کرو. عرب میں شادی فوراً ہو جایا کرتی تھی, کوئی پرابلم نہیں, بڑے بڑے مالدار لوگ تھے, آپ کی مالدار سے شادی ہو جائے گی. تو الگ بات ہے کہ تمام امہات نے کہا کہ نہیں, ہمیں اسی غربت میں آپ کے ساتھ رہنا, ٹھیک ہے ہم راضی ہیں, لیکن آپ سے علیحدگی نہیں چاہیے ہمیں. تو پھر اللہ نے اس پہ نبی صلی اللہ علیہ وسلم کو کیا حکم دیا کہ بھائی انہوں نے جب یہ کیا ہے غربت میں آپ کے ساتھ گزارا تو انہیں بھی کچھ انعام دیا جائے گا. وہ انعام یہ کہ لا یحل لک النساء من بعد ولا ان تبدل بهن من ازواج, کہ اے نبی آپ کے لیے اب اس کے بعد نہ تو مزید شادی جائز ہے اور نہ ان میں سے کسی کو ڈیورس دے کر کسی سے شادی کر سکتے ہیں کسی اور سے. نہیں یہی بات سمجھ, یعنی یہ نو کے بعد دسویں بھی نہیں آ سکتی اور ریپلیس بھی نہیں ہو سکتی کہ نبی میں سے کسی ایک کو دے دی اور اس کی جگہ دوسری کر لی. تبھی اس کے بعد نبی نے نہ ان میں سے کسی کو طلاق دی ہے اور نہ مزید شادی کی ہے. اگر سے اللہ نے بعد میں اجازت دے دی تھی کہ آپ کر سکتے ہیں مگر نبی نے کی نہیں ہے, شاید اس لیے کہ وہ اللہ نے جو پہلے آرڈر دیا تھا اس کا پاس رکھنے کے لیے. اب اس میں جو الفاظ ہیں کہ اے نبی آپ نہ کسی کو ڈیورس دے کر اس کے بدلے کوئی شادی کر سکتے ہیں اور نہ دسویں کر سکتے ہیں. آگے الفاظ دیکھو, ولو اعجبک حسنہن, اگرچہ کسی عورت کا حسن آپ کو کتنا ہی متاثر کیوں نہ کرے. نہیں آئی بات سمجھ میں, اس کا مطلب بھائی کسی کے حسن سے متاثر ہونے کا امکان پیغمبر میں بھی بولو تھا. یعنی اللہ کہہ رہے آپ کو کوئی عورت کا حسن کتنا ہی اٹریکٹو ہو, اٹریکٹ کرے, آپ کو اجازت نہیں ہے اب نکاح کرنے. تو اب مجھے ایک بات بتاؤ, یہ اسلام کا حسن ہے؟ کیونکہ نبی صلی اللہ علیہ وسلم کے بارے میں جب اسلام نے کہا نا بشر ہیں, انسان ہیں, تو پھر تمام انسانوں والے لوازمات کے ساتھ انسان مانا ہے. آج ہوتا کیا کسی کو پیر و مرشد مان لو, یہ پیر صاحب انسان ہیں, تو انسان تو ہیں تو پھر کیا ہیں یہ, کہ بھائی یہ پہنچی ہوئی سرکار ہے. کہاں پہنچے ہوئے ہیں, بہت بڑی چیز ہے, آپ نہیں پہنچ پاؤ گے, آپ وہاں تک نہیں پہنچ پاؤ. کیا مطلب, کیا کیا کرتے ہیں بھائی ان, بس یہ کیا نہیں کرتے یہ کہو آپ. ہمیں بتایا گیا انسان کا مطلب کیا ہوتا ہے, انسان ہوتا ہے تمام لوازمات کے ساتھ کیا ہے, انسان ہے. ہاں یہ ضرور ہے کہ پیغمبر کے پاس دو رشتے ہوں, ایک خوبصورت ہو اور ایک کے اخلاق ہوں, تو پھر آپ اخلاق کو ترجیح دیں گے. جیسے نبی کو سب سے زیادہ محبت حضرت عائشہ سے تھی, حالانکہ آپ کی ازواج میں سب سے زیادہ خوبصورت حضرت عائشہ نہیں تھی, محبت اس لیے ان سے تھی کہ وہ ذہین بہت زیادہ تھی, بے پناہ ذہین تھی. لیکن اس سے اتنا پتہ چل گیا ہے کہ بھائی پیغمبر بھی کسی سے نکاح کر سکتے ہیں اس بیس پر کہ اس کی خوبصورتی سے متاثر ہوں, بشر ہیں, تو بشری لوازمات کے ساتھ دنیا میں آئے ہیں. دیکھو ایک بار اسی طرح امہات المومنین سے آپ صلی اللہ علیہ وسلم کا کچھ گھر میں, جیسے میاں بیوی کا ہوتا ہے نا, کچھ اونچ نیچ ایسے ہوئی, آپ اتنے ناراض ہوئے, آپ نے فرمایا اللہ کی قسم ایک مہینہ نہیں آؤں گا میں گھر میں, ایک مہینہ گھر میں نہیں آؤں گا, یہ ناراضی ہوئی. یہ سارے واقعات پیغمبر کی سیرت میں کیوں ملتے ہیں ہمیں, ہمیں بھی سیکھنے کو ملتا ہے. اگر نبی کچھ ایسے اللہ مخلوق بنا کے بھیجتا کہ نہ کبھی بیوی سے جھگڑا ہوتا اور آپ کی ازواج بالکل ایسے فرما بردار, جیسے کوئی شخص جو ہے نا, جیسے آج کل نہیں جو غلاموں کو بالکل ریموٹ کنٹرول کی طرح لوگوں نے چلایا ہوا ہوتا, اور کوئی آگے سے کوئی ریپلائی نہ ہوتا, کوئی بات ہی نہ ہوتی, کچھ بھی نہیں, اور بھائی پیغمبر صلی اللہ علیہ وسلم کا مقام ہے تو آپ کی بیویاں ہر وقت فرما بردار. تو بھائی آپ کو ہمیں کہاں سے نمونہ ملتا کہ گھر کیسے چلائے جاتے ہیں, اللہ نے آپ کو ازواج دی اور اسی طرح کے معاملات ہوتے رہے جو عام طور پہ گھروں میں ہو جاتے ہیں. آپ کا اپنی بیویوں سے ایک رشتہ پیغمبر والا تھا, پیغمبر امتی کا, لیکن ایک رشتہ میاں بیوی والا بھی تھا, تو گھر میں کون سا رشتہ رکھا آپ نے, میاں بیوی والا رکھا ہے. میں تو یہ حدیث سن کے حیران ہوتا ہوں, حضرت عائشہ کے پاس, حضرت عائشہ کی باری تھی, حضرت زینب نے حلوہ بنا کے بھیج دیا, بخاری کی حدیث ہے. باری کس کی ہے؟ ابے تم کیا جانو ان حدیثوں کا مطلب, یہ جن کی دو تین ہوتی ہیں ان کو پتا ہوتا ہے, تم لوگ بس گوا دیا, تم لوگوں نے سب برباد کر دیا. ابھی بھی جو تھوڑا سا ٹائم ہے تم لوگ کے پاس, ادھر میں मतलब कोई शादी तो दो के बाद तो पता चलता है कि मेरी शादी हुई है, हकीकत बता रहा हूँ। औरत की मोहब्बत कभी जब भी पता चलता है। कितने लोग आते हैं हमें बीवी हमें टाइम नहीं देती, ये शिकायत तो बहुत सुनी है, शौहर टाइम नहीं देता, बीवी टाइम, बीवी को कोई फिक्र ही नहीं है मियां की। मैं कहता एक और कर ले कंपटीशन में, फिर तुझे टाइम देगी। सब जगह ऐसा नहीं होता, बाज जगह होता है। खैर ऐसा ना हो कि की और वो भी नहीं दे रही, क्योंकि आप में कोई ऐसा फॉल्ट है। अच्छा खैर, तो यार आप पैगंबर सल्लल्लाहु अलैहि वसल्लम की सीरत देखो यार, मेरा तो ऐसा हौसला नहीं है। हजरत आयशा की बारी है, हजरत जैनब जो नबी की फूफी साथ बहन है, उनसे निकाह हुआ है नबी का, उन्होंने हलवा बना के कोई भी अच्छी चीज बना के भेज दी। तो हजरत आयशा मस्जिद नबवी में है और सहाबा भी मौजूद हैं। भाई दोस्तों के सामने बीवी कितनी रिस्पेक्ट देती है ना अपने हस्बैंड को। शायद उस वक्त पर्दे की आयतें नाजिल नहीं हुई थी, या पर्दा किया हुआ हो, चेहरे पे कपड़ा डाला हुआ हो, दोनों सूरतें हो सकती हैं, या तो चेहरा पे कपड़ा होगा या ये कि पर्दे की आयतें नाजिल नहीं हुई होंगी उस वक्त तक। लेकिन सहाबा मौजूद थे वहां, तो जब आपके दोस्त अहबाब मौजूद होते हैं तो फिर तो औरत और ज्यादा रिजर्व होती है ना, कि भाई झगड़ा कमरे में कर लेंगे, अभी यहां तो एक बड़ी बावकार महफिल लगी हुई है। तो उन्होंने हजरत जैनब ने हलवे की प्लेट भेजी, और हजरत आयशा को जब पता चला ना, खादिम लेकर आया, हजरत आयशा को गुस्सा आया कि मेरी बारी में सोकन की मुदाखलत क्यों हो रही है। यानी बारी मेरी है तो अपनी बारी में हलवे बना लेते ना, क्या ख्याल है भाई, बारी मेरी है और आप खाना वहां से आप बना के भेज रही हो। तभी तो ये जो बेवकूफ किस्म के लोग दो शादियां करते हैं ना, और फिर मुझे अपनी हमाकत के वाकयात बता भी रहे होते हैं, तो मेरा दिल चाह रहा होता है इनकी बीवी ने इनको इतने ठुड्डे नहीं लगाए जितने मैं लगाऊं। बता रहे होते हैं कि मैं जब एक्चुअली मैं पहली वाइफ के घर होता हूं ना, तो ठीक 4 बजे मेरी फर्स्ट वाइफ फोन करती है और मुझसे खैरियत पूछती है, तो सेकंड को उस पर गुस्सा आता है। मैंने कहा नहीं, उसको तो शुक्रिया अदा करना चाहिए कि माशाल्लाह मेरी बारी में आपकी फर्स्ट वाइफ से कैसी माशाल्लाह बेतकल्लुफी की बातें हो रही हैं। बाज लोग कहते हैं मैं फर्स्ट वाइफ के जब घर होता हूं ना, तो ठीक 1:30 बजे मेरी सेकंड का, फिर सेकंड के घर होता हूं या सेकंड फर्स्ट के घर होता हूं, सेकंड का फोन आता है और वो मुझसे खैरियत पूछती है, मैं खैरियत बताता हूं, हेलो है, इस पे मेरी पहली वाली को गुस्सा आता है। तो मैंने कहा पागल आदमी, तुम्हें तो यही पढ़े लिखे लोग जब इस तरह की बातें करते हैं तो बहुत हैरानगी होती है यार। तो तुम उसके घर बैठे हुए हो और फोन पे गप्पे किससे लगा रहे हो उससे। आज एक बंदा आया, 2 कीवी है ना उसने, ऐसे वाकयात अब आ रहे हैं, हादसा कह लें या वाकयात कह लें, तो कह रहे मैंने 2 कीवी है, मुझे हिदायत दें कैसे चलाऊं मैं ना। मैंने कहा जब पहली के घर जाते हो ना, फुलतुरु की तरह दूसरे की बच्चों को वहां ले जाया करो, जब जाओ अकेले जाओ, वरना लोग पता है क्या कर रहे होते हैं। पहली की बारी है, जब जा रहे हैं तो 2 बच्चे यहां से चिपका के अपने साथ ले गए। उसको गुस्सा आता है, ये फुलतुरु की तरह क्यों आके, मेरी औलाद है तुम्हें क्या तकलीफ है, ये घर भी तो मेरा है, इसका किराया भी तो मैं देता हूं, तो अगर मेरे बच्चे आ गए तो क्या है। भाई बात यह है कि जब आप उसके घर जा रहे हो तो दूसरों की यादगारें, औरत ये नहीं देखती आपका बेटा है, वो ये देखती है मेरी सोकन का बच्चा है, और जब ये मेरे पास आया है तो इसकी तवज्जो बच्चों की तरफ, आप भतीजा भांजा ले जाओ उससे इतनी तकलीफ नहीं होगी। तो इसलिए तो मैं सोच रहा हूं एक कोर्स करवा दूं इसका मैं, ताकि छिछोरी हरकतें ना किया करो। तो मैंने उसको बोला जब उधर जाके बैठो तो इस वाली से फोन पे बात ना करो, नंबर ब्लॉक करके जाओ, कोई रابطہ नहीं होगा, उसको बता दो कि भाई ये वन ड्राइव इन ड्राइव वगैरह, क्या है इन ड्राइव है, इन ड्राइव वगैरह, कोई इमरजेंसी हो जाए इन ड्राइव में खुद ही चली आना, क्योंकि नहीं भी इमरजेंसी होती है ना, सोकन दूसरी को तपाने के लिए भी कर रही होती है, उसको पता है वहां बैठ के भी हा हा ही हू गप्पे लग रही होंगी और मजे मजे की बातें हो रही होंगी, उसके दिमाग में ये बैठा शैतान डाल रहा, हालांकि वो हो सकता है पड़ा हुआ उधर मुंह करके सो रहा हो, लेकिन शैतान इसको बताएगा देखा वो बैठे हुए होंगे, फिल्म देख रहे होंगे और खूब गप्पे लग रही होंगी, एक दूसरे को गुटके खिला रहे होंगे। शैतान सोकन के हमेशा यही करता है, हालांकि हो सकता है उसका वहां भी मूड ऑफ हो, उधर मुंह करके सो रहा हो, फिर वो फोन करेगी मुझे ये हो गया मैं मर गई, मुझे उसकी तवज्जो लेने के लिए। खवातीन की शरारतें, जो खवातीन बयान नहीं सुन रही उनकी बात कर रहा हूं, ये खवातीन ही को पता होती हैं भाई, तो ये बहुत वो ऐसा ना अपनी तवज्जो लेने के लिए, मैं मर गई, मेरा ये हो गया, ये हो गया, आदमी कहता पता नहीं क्या हो गया, मैं जा रहा हूं, हुआ कुछ भी नहीं होता, बाजब हुआ भी होता है लेकिन ये कि अक्सर नहीं होता। तो मैंने इनको बोला कि नंबर क्या करना है, ब्लॉक, इधर की उधर नहीं, उधर की बेवकूफ लोग जाके ना उसके सामने तारीफें करते हैं, तुम तो ये नहीं करती, वो तो यूं ऐसे चाय बना के पिलाती है, तुम्हें तो ये नहीं आता, उसको तो ये, तू अपने घर में खुद ही आग लगा रहा है। सोकन सोकन के एक अलग सी उनमें नफरत होती है, कोई आपस का उनसे रिलेशन न, इधर की बात उधर ना उधर, दोनों मिलना चाहें तो बोलो अपनी जिम्मेदारी पे, मिलना है तो मिलो, नहीं मिलना है तो नहीं मिलो, अगर मिली उल्टी सीधी बात हुई मुझे नहीं आके बताना, ये कर लो फिर मिले, उनकी मर्जी है। अच्छा खैर मैं कहां से कहां निकल गया, तो अब देखो हजरत ज़ैनब ने जब हलवा बना के भेजा नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में, अम्मी आयशा को गुस्सा आया और आपके हाथ से आपने वो बर्तन लेके जमीन पे मार के तोड़ दिया, सारे सहाबा मौजूद हैं। बज़ाहिर ये कितनी बड़ी बेअदबी अगर अव्वल नजर में देखी जाए, मगर हमारे नबी का हौसला देखें, जरा भी गुस्से का इजहार नहीं किया और उसकी एक अच्छी लॉजिक पेश की, फरमाया गारत उम्मुकुम, तुम्हारी मां को गैरत आ गई है, मोहब्बत में किया है, गैरत है कि भाई मेरे जब मेरे शौहर मेरी बारी है तो पूरे मेरी तरफ तवज्जो होनी चाहिए शौहर की, ये हलवे शलवे ये अपनी बारी में जो मर्जी खिलाना खिला। तो आपने फरमाया तुम्हारी मां को क्या आ गई, गैरत आ गई। तो आप बैठे और वो बर्तन बर्तन आपने जोड़ा और फिर हजरत आयशा से जब गुस्सा ठंडा हुआ फरमाया इसकी कीमत दे देना ज़ैनब को, क्योंकि बर्तन उनका था, तावान आएगा, बहरहाल चीजें किसी की, अब ये नहीं कि सोकन का सोने का कड़ा उठा के उसने गटर में फेंक दिया तो बाद में भाई तूने गटर से निकालना किसकी जिम्मेदारी है, जमान देना पड़ेगा, ऐसा नहीं होता, किसी का माल जाया करोगे, किसी के घर का बेबियों को ना बता दिया, किसी के घर का बेलन तोड़ा, कब तोड़ा, अपनी जिम्मेदारी पे तोड़ना, समझ रहे हो, ये पहले बता देना बेगम, आप मारो कब भी जाके मारो, सोकन के सर पे डंडे फोड़ो, सरवर फटाना, सिलाई का खर्चा कौन देगा, आप दोगे, मैं यहां सीने के लिए मोची नहीं है मेरे पास जो सर फटते रहे और मैं सिलवाता रहूं, तो मिलो ही नहीं, मिलना है अपनी जिम्मेदारी पे मिलो। खैर तो मैं अर्ज कर रहा था तलब की बात, देखो नबी सल्लल्लाहु अलैहि वसल्लम का घर में कुछ थोड़ा सा झगड़ा हुआ, आप नाराज होकर चले गए घर से, फरमाया मैं एक महीने नहीं आऊंगा, फिर 29 दिन के बाद आ गए, 30 दिन पूरे नहीं हुए, क्यों, नबी सल्लल्लाहु अलैहि वसल्लम से अपने घर वालों की दूरी बर्दाश्त नहीं हुई। तो सहाबा ने कहा आप तो 30 दिन के लिए गए थे, एक महीना बोला था, एक महीने से तो 30 ही ध्यान में आता है, तो नबी ने फरमाया महीना 29 दिन का है, यानी चांद निकल आ गया था, तो आपने फरमाया बस महीना क्या हो गया, पूरा हो गया। तो हमारे नबी की नॉर्मल लाइफ थी, नेचुरल लाइफ थी, उसमें तकल्लुफ नहीं था, ऐसी लाइफ थी कि एक बहुत अपर लेवल का आदमी उसमें नबी को फॉलो कर सकता है और एक टमाटर वाला देहाती किसान भी उसमें नबी को फॉलो बोलो कर सकता है, सबके लिए लकद कान लकुम फी रसूलिल्लाही उस्वतुन हसना, सबके लिए उसमें नमूना है। मैंने एक दफा एक हदीस बयान कर दी, लोगों ने इतने एतराजात किए, और ये जो मुल्हिद है ना एथियस, ये इस हदीस को बहुत बयान करते हैं नबी पे तंज करने के लिए, माज़ अल्लाह, नबी सल्लल्लाहु अलैहि वसल्लम घर से बाहर निकले, आपकी किसी खातून पे नजर पड़ गई, आप फौरन घर आए वापस और अपनी जौजा के पास गए, फिर आपने फरमाया औरत जब घर से निकलती है अगर किसी की औरत पे नजर पड़ जाए और दिल में उसके ख्यालात आए तो उसको चाहिए फौरन अपनी जौजा के पास आए ताकि उन ख्यालात की तस्कीन हो जाए, ताकि शैतान को ना वरगलाने का मौका ना मिले। तो इस पे ना मुल्हिद लोग बहुत एतराज करते हैं, यार नबी की नजर किसी औरत पे पड़ गई तो दिल में ख्याल आ गया, वो भाई अगर नबी ये ना बताते तो किसी को पता चलता है भाई, तो ये तो मर्द के साथ हो सकता है, गैर इख्तियारी नजर पड़ सकती है, ये आ सकते हैं किसी के साथ भी, आदमी है खा रहा है तो सब कुछ हो सकता है, उसका हल बता दिया भाई कहां जाना है, अपनी जौजा के पास आओ ताकि वो ख्यालात तुम्हारे दिमाग से निकल जाए, वरना शैतान क्या करेगा, उन्हीं यही पहले ख्यालात आते हैं फिर पहले नजर बदल, नबी की नजर तो गैर इख्तियारी पड़ी थी, गैर इख्तियारी नजर थी, पहले क्या होता है غیر اختیاری نظر، پھر جان کر نظر ڈالتا ہے، پھر خواہشات پیدا ہوتی ہیں، پھر چھوٹے جرم کرتا ہے، ہینڈ پریکٹس وغیرہ کی طرف آتا ہے، پھر بڑے جرموں کی طرف جاتا ہے، بالآخر زانی بن جاتا ہے. ہوتا ہے کہ نہیں ہوتا؟ تو ہمارے نبی نے کتنا اچھی سیرت آپ نے بتا دیا. حدیث میں آتا ہے نبی صلی اللہ علیہ وسلم، بخاری کی حدیث ہے، آپ فجر کی نماز پڑھانے کے لیے آئے. فجر کی نماز، صحابہ انتظار میں، اقامت ہو چکی ہے، اچانک آپ نے فرمایا یا ایہا الناس انما انا بشر مثلکم، اے لوگو میں تمہاری طرح کا انسان ہوں، انسا کما تنسون، جیسے تم بعض دفعہ بھول جاتے ہو میں بھی ایسے بعض دفعہ بھول جاتا ہوں. پھر فرمایا مجھ پہ غسل فرض ہے اور میں غسل کرنا بھول گیا ہوں. اب اگر آپ نہ بتاتے کسی کو پتا چلتا؟ تو آپ گئے ہیں اور غسل کر کے آئے، اور صحابہ کہتے ہیں آپ کے بڑے بال تھے، اس سے پانی ٹپک رہا تھا. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ تو یہ سب چیزیں اگر انسان صحیح عقل سے سوچے تو یہ تمام باتیں پیغمبر کے نبی ہونے کی دلیل ہیں. اور ملحد لوگ، بے وقوف لوگ، احمق لوگ اسے پیغمبر کے نبی نہ ہونے کی دلیل قرار دے رہے ہوتے ہیں. تو انسان جب صحیح سوچتا ہے نا، تبھی میں کہتا ہوں ہمیشہ نارمل لوگوں کو فالو کیا کرو، اب نارمل لوگوں کو فالو مت کیا. بزرگی کا جو ہماری سوسائٹی میں عجیب و غریب قسم کا جو کانسیپٹ چل رہا ہے نا، یہ بعد میں آیا کانسیپٹ، اس کا بزرگی سے کوئی تعلق نہیں ہے. انسان بنے آدمی انسان، اخلاق صحیح ہوں، حوث نہ ہو، غیر اخلاقی طریقوں سے چیزوں کو لوٹنے کھسوٹنے کا اس میں جذبہ نہ ہو، فرائض واجبات پورے کرتا ہو، تو بزرگ اللہ کی نظر میں. تو میں وہ طلب کی بات کر کے نا، کہ حدیث میں طلب کا لفظ آیا، تو میں پھر اس طلب کو ایکسپلین کروں گا. تو میں کہہ رہا تھا ہمارے دلوں میں بہت سی چیزوں کی طلب ہوتی ہے. ہر شخص چاہتا ہے بھائی میری عزت ہو، بے عزتی کسی کو پسند نہیں ہوتی. ہر شخص چاہتا ہے میرے پاس دولت ہو، بے عزتی کسی کو پسند نہیں ہوتی. ہر شخص چاہتا ہے میری جہاں شادی ہو وہ دنیا کی حسین ترین ہو. چاہتا ہے کہ نہیں؟ اب شرماؤ نہیں. چاہتا ہے کہ نہیں چاہتا؟ چاہتا ہے. اخلاق بھی ہوں، لیکن یہ بھی ایک خواہش ہوتی ہے، اور عورتیں بھی یہ چاہتی ہیں، دنیا کا ہینڈسم ترین انسان ہو. سمجھ رہے ہو؟ پھر کسی کو ملے نہ ملے وہ ایک الگ بات ہے، خواہش سب کی یہی ہوتی ہے. ایسا میاں ہو مارکیٹ میں آئے تو ساری عورتیں بے ہوش ہو جائے، کہاں سے آرڈر پہ بنوایا کیا تو نے یہ میاں؟ تو خواہش سب کی ہوتی ہے. تو ہر شخص کی خواہش ہوتی ہے میری صحت سب سے اچھی ہو. ہوتی ہے کہ نہیں ہوتی؟ تو بہت ساری خواہشات ہیں، ان میں کچھ خواہشات تو حرام ہیں، اس کی تو حدیث میں بات ہی نہیں ہے نا، وہ تو اللہ کی طرف سے پابندی. یہ ساری جائز خواہشات ہیں. تو ان جائز خواہشات کے بارے میں نبی صلی اللہ علیہ وسلم نے فرمایا اجملوا فی الطلب، ان تمام خواہشات کو پورا کرو اعتدال کے ساتھ، بیلنس. بیلنس کیا ہے؟ بہت اہم بات ہے، اس کو سمجھو. یہ نہیں فرمایا کہ ان خواہشات کو طلب ہی مت کرو، یہ تو پھر رہبانیت ہو جائے گی نا، جس جو عیسائیت میں تھی، ننگ دھڑنگ بس دنیا سے دور. نا 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 نا، فرمایا اعتدال سے. اجملو، اجمال، اجمال کہتے ہیں اعتدال، بیلنس. طلب میں کیا ہونا چاہیے؟ بیلنس. تو بے اعتدالی ہے کہ طلب ہی نہیں کر رہے؟ یہ بھی بے اعتدالی ہے. وہی ہے نا، پیسے بس، پیسے سے کچھ نہیں رکھا، غریب پڑا ہوا ہے پوستیوں کی طرح، اور بس جیسے بعض لوگ ایسے ہو جاتے ہیں، دنیا مسافر خانہ ہے. تو مسافر خانہ تو ہے نا، کم از کم سفر میں بھی تو کچھ پان گٹکے کے تو چاہیے نا ٹائم پاس کرنے کے لیے، بھوکا زندگی گزارے گا کیا؟ اور دوسری بے اعتدالی کیا ہے؟ دوسری بے اعتدالی یہ ہے کہ ناجائز طریقوں سے یا غیر اخلاقی طریقوں سے آپ اپنی خواہش کو پورا کرنے کی کوشش کریں. ناجائز کا مطلب تو حرام، جھوٹ دھوکے کے ذریعے. غیر اخلاقی طریقے بھی ناجائز ہیں، ناجائز کا مطلب برے ہیں. جیسے میں نے بتایا ہر شخص کی خواہش ہوتی ہے نا خوبصورت لڑکی سے شادی ہو، آپ کی خواہش تھی، لیکن آپ سے پہلے کسی اور نے وہاں پیغام بھیج دیا، تو نبی نے کیا فرمایا؟ جب کسی اور نے پیغام بھیج دیا ہے تو اس کو درمیان سے کٹا کے اپنا پیغام بولو مت بھیجو، یہ غیر اخلاقی طریقہ ہے. لا یخطب احدکم علی خطبت اخیہ، اپنے مسلمان بھائی نے کہیں پیغام بھیجاؤ تو اب وہاں سے ہاں یا نہ ہونے کا انتظار کرو. تم نے بھیجنا تھا پہلے بھیج دیتے نا، تم سے دیر ہو گئی ہے تو اب دوسرے کا رشتہ خراب مت کرو. آپ بھیجیں گے ہو سکتا ہے ہو جائے, لیکن یہ آپ نے طلب جو کی ہے نا کسی چیز کو وہ غیر اخلاقی کیا ہے. لوگ کہتے ہیں اس میں غیر اخلاقی کیا ہے, اس کا جواب یہ تمہارے ساتھ کوئی ایسا کرے تو پھر تم بولو گے یہ 100% ناانصافی ہے, یہ پرلے درجے کا بے غیرت ہے, یہ بے غیرتی ہے, اور بس چلے گا تو کافر ہونے کا فتویٰ لے آئے گا کہیں سے کہ ایسا شخص دائرہ اسلام سے خارج ہے. اور لوگ یہ کر رہے ہوتے ہیں, لڑکیوں کی عمریں نکل رہی ہوتی ہیں, رشتے دار پیغام نہیں بھیجتے, جہاں ایک نے بھیجا برساتی مینڈکوں کی طرح 25-30 آ جائیں گے, ابھی اب تک کیوں چپ بیٹھے ہوئے تھے. تو یہ بہت ہوتا ہے, تو یہ بہت غلط حرکت ہے, غیر اخلاقی حرکت ہے. بھائی جب کسی نے بیچ دیا اب دیکھو کہ ان کا ہوتا ہے تو ٹھیک ہے, نہیں ہوتا تو پھر بھیجو. اسی طرح نبی نے فرمایا لا یصم احدکم علی صوم اخیہ, جب کوئی بارگیننگ ہو رہی ہے, ڈیلنگ ہو رہی ہے کسی پلاٹ کی, کسی گھر کی, کسی جگہ, اب دیکھا کہ گاہک اور کسٹمر کا آپس میں کافی قریب جا چکے ہیں, اب کباب میں ہڈی بن کے ان کا سودا خراب کرنے کی کوشش مت کرو. پلاٹوں میں ایسا بہت ہوتا ہے, آٹے دال چاول میں تو ریٹ متعین ہے, ان میں نہیں ہوتا, پراپرٹی میں بہت ہوتا ہے. آپ خرید نہیں رہے تھے, گھننے بن کے بیٹھے ہوئے تھے, اب ایک بندہ آیا وہ کہہ رہا ہے میں اتنے کے پراپرٹی لے رہا ہوں. چلو اول نظر میں تو ایسے ہی ہلکی پھلکی بات چل رہی تھی, آپ کو اندازہ ہو گیا کہ اب ان دونوں کی ڈیلنگ ہونے والی ہے, تو آپ کو اندازہ ہو گیا اچھا اس کا مطلب 1 crore میں اب ڈیلنگ ہو جائے گی. اب پتا چلا پلاٹ کی قیمت 1 crore ہے, کیونکہ شروع میں اندازہ نہیں ہوتا نا. اب دو بندوں کی جب ڈیلنگ ہو جائے اور سودا مکمل ہونے جائے تو آدمی کو اندازہ ہوتا ہے یار 1 crore کا ہے. تھک سے آپ آئے 1.5 crore میں دیتا ہوں, اسٹیٹ ایجنٹ تو آپ کو دے گا, لیکن نبی صلی اللہ علیہ وسلم کی صحیح حدیث آپ کو اس عمل سے روک رہی ہے, کیونکہ یہ طریقہ کیا ہے, غیر اخلاقی. آپ کسی چیز کو طلب کرنے میں لمٹ کیا کر رہے ہو, کراس. ایسا کرتے ہیں لوگ, اچھا بھلا اس کا 1 crore کا ہو گیا, آپ کرنے دو یار ان کو, زمین اللہ کی بہت بڑی ہے, چھوڑ دو. نہیں جی فوراً آ جائیں گے, میں 1 crore 1 lakh دے رہا ہوں میں, اور وہ بھی نالائق ہوتا ہے, پہلے زبان دے چکا ہوتا ہے فوراً اس کو. پھر اسٹیٹ ایجنٹ کے کاٹنے کے طریقے بھی الگ ہوتے ہیں, وہ کیسے کٹاتا ہے کسٹمر کو, یار اصل میں تم آدمی اپنے ہو, میں چاہتا ہوں تم سے زندگی بھر میرا سودا چلتا رہے نا, اور میں تمہیں ایسی چیز پہنا نہیں سکتا. اصل میں جب سے میں نے تمہیں یہ چیز بیچی ہے نا, میرا دماغ اس وقت سے نا مجھے, میں سویا نہیں ہوں سکون سے کہ یار میں غلط چیز تمہیں کیوں پہناؤں میں. تو ایسا کرو اس کو چھوڑ دو, ایک اور جگہ میں تمہیں ایسے اچھی دلاتا ہوں. یہ اسٹائل ہوتا ہے, کر لو آپ, لیکن یہ کیسا طریقہ ہے, غیر اخلاقی. میرے ساتھ ایسے واقعات ہوئے ہیں, اب بہت پرانا واقعہ ہوگا, اب جس کا واقعہ اس کو نہیں پتا چلے گا. میرے پاس ایک بائک تھی, کسی نے مجھے پہنا دی, بہت پٹ پٹی سی بائک پہنا دی نا اس نے, کاغذات میں گڑبڑ تھی, مجھے پتا نہیں چلا, میں نے معلومات کی تو صحیح نکلے, جو ہمارے اس وقت ذرائع وسائل تھے, ہم پٹ پٹی بائک چلاتے رہے. اس کے بعد اس کو کوئی کسٹمر مل گیا, اچھا تو اس بندے نے مجھے آ کے کہا مفتی صاحب اس بائک کے نا کاغذات میں کچھ فالٹ ہے, اصل میں میں چاہ رہا تھا کہ یہ غلط چیز آپ کے ہاتھ میں نہ جائے. بعد میں مجھے پتا چل گیا کہ یہ سارا ٹوٹلی A to Z گیم ہی تھا, یہ اس کو اصل میں کوئی اور کسٹمر مل رہا ہے, تو اس کو اب یہ کہہ کے نہیں بیچ رہا کہ فالٹ ہے, کاغذ میں فالٹ تھا لیکن وہ فالٹ والی گاڑی BCOں کو گھما رہا ہے, اور جب ان سے لینی ہوتی نا تو ہر ایک کو یہی کہہ کے یار یہ ڈاکومنٹ میں تھوڑا سا کیا ہے فالٹ, اب فوراً آدمی کہے گا بھائی لے جا اس بائک کو, تو سستی قیمت میں بیچے گا وہ. تو یہ سارے کیسے طریقے ہیں بھائی, غیر اخلاقی. دو آدمی سیم دکان کھول کے بیٹھے ہوئے ہیں اور ایک دکاندار کسٹمر کو دوسرے کے خلاف کانا پھوسی کر کے ورگلا رہا ہے اس سے مت لینا. میری پاس بائک تھی نا جب GTO 125, تو میں ایک مکینک کے پاس جاتا تھا, اب اس مکینک کو نہیں پتا چلے گا کہ اس کی بات ہو رہی ہے, پرانا قصہ ہو گیا. بہت سے قصے آج ہو رہے ہیں, 15 کے بعد سناؤں گا میں, جب ایکسپائر ہو جاتے ہیں نا مجھے پتا ہے وہ انتقال ہو گیا ہوگا اس کا اب تک. تو میں بائک لے کر گیا ہوں, اتفاق سے نا اس کی دکان بند تھی جس سے میں بائک صحیح کرواتا تھا, تو جس کی ورک شاپ کھلی ہوئی تھی میں ادھر چلا گیا, تو مجھے کان میں سمجھا رہا تم اس سے کام کرواتے ہو, میں بندہ ٹھیک نہیں ہے یہ, ایسے کرنا بندہ ٹھیک نہیں ہے یہ. بھائی ٹھیک نہیں بھی ہو, یہ طریقہ کیا ہے, غیر اخلاق. क्योंकि आप पर हमें शक होगा कि आप हो सकता है उसका कस्टमर काट के अपने पास ला रहे हो। ऐसे मौके पे अगर ठीक नहीं भी है ना, चुप रहो, आप खुद ही पता चल जाएगा थोड़े दिनों में। तो उससे पड़ोसी से मैं बदगुमान हुआ हूं या नहीं हुआ हूं, इससे बदगुमान हो गया मैं कि यार उसके साथ सुबह शाम चाय पीता है बैठ के, सुबह जब भी देखो गप्पे मार रहा होगा और इधर क्या कर रहा है, उसकी जड़ें काट रहा है बैठ के। तो ये बहुत ही बुरी हरकत और बहुत ही घटिया हरकत। तो नबी ने क्या फरमाया, अजमिलु फित तलब, किसी भी चीज को तलब करने में एतदाल से काम लो। रिश्ता तलब करना है, ये नहीं कि जाके लड़की के बाप के जो है ना सरदेह करना जाके शुरू कर दो और मर जाओ वहां बेहोश हो गए, मैं जहर खा लूंगा, मैं ये कर लूंगा पागलों की तरह। तो बस ठीक है, थोड़ी बहुत अपनी रगबत का इजहार करो काफी है, या दूसरों को कटा कटा के। और इससे ज्यादा बेगैरती है तलाके दिलवा के शादी करना, जैसे कि आमिल लोग करते हैं। आमिल तो बेगैरती में सारे रिकॉर्ड उन्होंने अल्हम्दुलिल्लाह तोड़े। आमिल पता है क्या करता है, आपकी बीवी आमिल के पास जाएगी रूहानी इलाज कराने के लिए, वो आमिल के नाम के साथ होगा, मुफ्ती और खलीफे वलीफे भी होते हैं बुजुर्गों के, पता नहीं किस किस के, आमिल सारे की जैसे होते हैं। तो आमिल क्या करेगा, ताड़ लेगा ये कि ये कंचा पीस आया है, इसका सही तरीके से इलाज करना है। आमिल बड़े बेशरम होते हैं, सारे आमिल नहीं, 99%। कुछ जो बेशरम नहीं होते ना, नेक होते हैं, वो पागल होते हैं, ऊपर से क्या होते हैं वो सेटिंग आउट होती है। तो मैं कभी भी सारे आमिलों को दो नंबर नहीं कहता, मैं कहता हूं 99.99 दो नंबर है और 0.1% जो है ना ये ऊपर से पागल हो चुके होते हैं, क्योंकि ये अमलियात करते हैं, फलीते वलीते वजीफे इतने पढ़ते हैं, ऊपर से खोपड़ी इनकी। क्योंकि याद रखो, जो भी कोई रूटीन से हटके कोई दुनिया में कोई काम करेगा ना, तो सबसे बड़ा नुकसान होगा एबनॉर्मल होगा वो। हमेशा जो नॉर्मल रूटीन के लोग होते हैं, खोपड़ी उन्हीं की सही होती है, जहन में रखना। सुबह उठेंगे, नमाज पढ़ेंगे और कोई जॉगिंग शॉगिंग या जो भी घरेलू मामलात हो गए, सुबह शाम की तस्बीहात कर ली, जो नॉर्मल चलेगा खोपड़ी सिर्फ उसी की सेट होगी, ये जहन रखना। जिसने जरा सा जादू टोने के इलाज में फलीते फलीते चिल्ले विल्ले शुरू कर दिए, उसका सबसे पहला नुकसान क्या होगा, ऊपर की खोपड़ी आउट। आज एक आमिल की मैं तकरीर सुनना था, फेंके जा रहा इधर उधर की, कोई रब्त ही नहीं। मैंने सबने नीचे पॉजिटिव कमेंट्स किए हुए थे ना, मैंने कमेंट्स किए एक घंटे की तकरीर में, मैंने बीच बीच से सुनी, मैंने कहा एक बात भी ऐसी नहीं है जो किसी की समझ में आ रही हो। मैंने तो बहुत अरसे बाद किसी आमिल को सुना है कि देखें शायद ठीक हो गए हों। तो अंदाजा हुआ कि 20 साल पहले जैसे छोड़ा था, 20 साल के बाद भी वैसे के वैसे। तो आमिल लोग ये बहुत हरकत करते हैं, खूब समझ लो, बीवियों पे कब्जा करना, क्योंकि ये बड़े मिलनसारी से बात करते हैं और फिर ऐसा औरत को ये लगता है कि भाई मेरे मसाइल का हल इसी के पास है, इतने बड़े नेक हैं तो शादी ही क्यों ना कर लो। फिर ख्वाब में भी आ रहे होते हैं वो ही आमिल। तो खैर, अभी देखो एक खातून का किस्सा आया, वो क्या कर रही हैं, कपड़े जल रहे हैं ना बैठे बैठे, शोहर परेशान, मेरे घर में जिन्नात हैं, बीवी के कपड़े जल जाते हैं बैठे बैठे। मैं तो एक ही जवाब देता हूं, भाई कोई शोबदेबाजी है, और अगर जादू भी है ना तो सूर्य फलक सूर्य नाथ के अलावा कोई हल नहीं है। बाद में क्या पता चला, बेगम साहिबा सिगरेट का वो लिया हुआ, खुद ही जला रही है चुपके से, शोहर को ये बावर कराने के लिए कि मुझ पे जिन आ रहा है। कहानी कुछ और थी। तो बड़ी बड़ी कहानियां होती हैं भाई, बड़ी बड़ी फिल्में मार्केट में चल रही हैं, सही है ना, कभी धोखे में ना हुआ मिलोगे। तो बार दफा मालिक मकान ने किराएदार से घर खाली कराना होता है, तो वो पंजे लाके ना रात को छाप देता है खून की छींटे। बहुत आसान है कि तुम खाम खामे किराएदार से पुलिस पे थाने में इधर उधर जाते हो, मसूर की दाल ले जाके रख दो। लोग इतने वहमी है ना, कहेंगे कुछ है। मैं अपने घर के वाकया सुनाने नहीं चाहिए क्या यार, किस्सा सुना ही देता हूँ यार, बहुत पुराना हो गया, अपने घर का किस्सा है, लेकिन यार छोड़ो यार सुना देता हूँ, घर वाले बहुत गुस्से होंगे, देखेंगे फिर कट कर देंगे इसको। मैंने जब शादी की ना, तो मैं चाहता था मेरी जो फर्स्ट वाइफ है वो सामने घर चली जाए, सेकंड वाली दूसरे घर में आ जाए, क्योंकि सेकंड और थर्ड का ये था कि इकट्ठा रहना है उन्होंने, उसके लिए ये एक पार्टीशन कर देता, घर थोड़ा बड़ा था ये। अब फर्स्ट वाली को कौन लेके जाए, वो कहां जाएंगी, पहली वाली कहां दूसरी के लिए घर खाली करती है ना, ऐसा होता नहीं है। मैं बड़ा परेशान था यार, कैसे समझाऊं। खैर अल्लाह की कुदरत देखो, मैं एक दिन जिम से आया, मेरी आदत थी कच्चा अंडा पीने की ना जिम से आने के बाद, ये मैं पहली दफा एक्सपोज कर रहा हूं 15-10-12 साल के बाद, किसी को नहीं बताया मैंने, یعنی اس اسٹائل سے کہیں چھپڑ میں کسی کو بتا دیا ہو تو ایک الگ بات, گھر والوں کو بھی نہیں بتایا. میں آتا تھا اور کچا انڈا پی جاتا تھا جم کے بعد. تو ایک دن میں جم سے آیا, گھر میں میں نے فریج کھولا, کچن میں فریج, گھر والے کہیں کچن میں کام کر رہے تھے. میں نے فریج کھولا, دو انڈے پڑے ہوئے تھے اس میں, کچے انڈے میں نے دو پیے اور وہ چھلکے میں نے اتنی اسپیڈ سے, میری اسپیڈ بہت ہے گھر میں بھی, شیٹ ایسے بھاگتا ہوں میں, تو ایسے میں نے جا کے نا گیٹ کے باہر ڈسٹ بن میں رکھ کے آ کے کھڑا ہو گیا. اچھا گھر والوں کو نہیں پتا کہ اتنی اسپیڈ سے یہ سارے کام ہو چکے ہیں, گھر والے یہ سمجھ رہے ہیں میں فریج کے پاس ہی کھڑا ہوں. اب گھر والوں کو انڈا پکانا تھا, گھر والوں نے کھولا تو انڈے غائب. اب کسی کے وہم و گمان میں بھی نہیں کہ یار ایک آدمی شوں کر کے کچے انڈے پیے گا, میرا معمول نہیں تھا اس دن, میں نے پی لیا, کبھی کبھار پیتا تھا میں, گھر والوں کو نہیں پتا تھا یہ کبھی کبھار کچے انڈے بھی پی جاتا ہے, اب نہیں پیتا میں, ڈاکٹر کہتے ہیں پکا کے پینا چاہیے, کچے بھی پی سکتے ہیں. تو میرے گھر والوں نے بولا بھائی اس گھر میں جنات ہیں. میں نے کہا کیوں؟ کہ نہیں, دو انڈے ابھی اللہ کی قسم میں نے یہاں دیکھے ہیں, اگر وہ انڈے ٹوٹے ہوتے تو چھلکے تو ہوتے نا, چھلکے بھی نہیں انڈا بھی نہیں ہے. میں چپ, جو صبح شام جنات اور عاملوں کے خلاف تقریریں کرتا ہوں نا, بالکل چپ. گھر والوں نے کہا مجھے اس گھر سے نکالو بھائی, مجھے اس گھر سے سامنے والے گھر میں شفٹ کریں. میں نے کہا آپ کہہ رہے ہو تو ٹھیک ہے. بڑے آرام سے نا ہمارا سارا سامان سامنے, بغیر کسی جھگڑے, بغیر کسی, اب تک نہیں میں نے بتایا, اب کھل جائے گا اگر ویڈیو میں چلا گیا, اب اگر دنیا کو پتا چل گیا تو چل گیا. سمجھ رہے ہو کہ نہیں؟ اس قصے کو میرا خیال ہے یہ 2008 یا 2009 کا قصہ ہے, 2008 یا 2009 کا واقعہ بتا رہا ہوں آپ کو میں. تو بھائی وہم ہے اور کچھ نہیں ہے, کچھ نہ کچھ دنیا میں ہو رہا ہوتا ہے, بعض چیزوں کے اسباب خفیہ ہوتے ہیں, ہم اس کو کس پہ ڈال دیتے ہیں؟ جن پہ ڈال دیتے ہیں, کہ جن نے کیا. ہم نے کہا چلو یار فی الحال جن کے کھاتے میں ڈالو, دیکھا جائے گا. پہلی دفعہ میں جن کا واقعہ سن کے خاموش رہا ہوں. تو میں یہ آپ کر رہا ہوں کہ ہماری قوم کی یہ نفسیات ہے, کرایہ دار سے مکان خالی کروانا ہو, مکان کی قیمت گرانی ہو, دو ٹکے کی گرانی, آپ کو دشمنی نکالنی ہے, 3 کروڑ کا مکان ہے اس کا, آپ پریشان ہو, یہ حسد میں چل رہے ہو نا, یار 3 کروڑ کا مکان, میرے سامنے کا بندہ ہے بزنس کر کر کے 3-3 کروڑ کی پراپرٹی بنا رہا ہے, کوئی آپ جا کے تھوڑی سی نا لال رنگ لے کے چھیٹے مار کے جایا کرو گے, کو مسور کی دال پھینک کے آ جاؤ. اتنے وہمی ہیں نا لوگ, وہ یقیناً کسی عامل کو, بزرگ کو بلائیں گے, وہ سونگے گا یوں یوں کر کے نا, ایسے جیسے نہیں کتا سونگ رہا ہوتا جا کے, یہ جو چرس نکالنے والے کتے اس طرح عامل سونگتے ہیں, میں نے خود دیکھے ہیں, سونگے گا, بولے گا کچھ اثرات ہیں. کچھ کیا ہے؟ ابھی کچھ دن پہلے میں کسی کے گھر گیا ہوں, میں اتنا عاملوں کے خلاف بولتا ہوں پھر بھی لوگوں میں عقل نہیں آ رہی یار. ایک صاحب کہنے لگا ارے مفتی صاحب بالکل صحیح ٹائم پہ, اسی ہفتے کا واقعہ ہے, کہنے صحیح ٹائم پہ آئے آپ. میں نے کہا خیریت؟ کہہ رہے ہیں یار میں کرولا میں آیا تھا, میرے پاس ریموٹ, وہ جو کنٹرول والی جو چابی ہوتی ہے, ریموٹ تھا میرے پاس, وہ میں جیب میں ڈال کے گھر گیا ہوں, واپس آیا ہوں جیب میں چابی نہیں. کہہ رہے ہیں میں نے امریکہ بھی فون کیا, کہہ رہے ہیں بھائی کچھ ہے کسی مفتی کو دکھاؤ, کچھ ہے بھائی چابی غائب ہے, کچھ ہے کسی مفتی کو بتاؤ. آپ مفتی صاحب آئے ہیں, آپ بتائیں کیا ہے یہاں پہ. میں اس کے گھر گیا نا, ایسا کباڑ خانہ بنا ہوا تھا گھر, میں نے کہا یہاں بندہ زندہ واپس آ جائے نا یہ بڑی عظمت کی بات, کہیں غلطی سے رکھ دی ہوگی چابی اس کباڑ میں, سلیقہ تو نظر آ نہیں رہا, وہ شاید شفٹنگ کر رہے ہوں گے, میں کسی کی برائی نہیں کر رہا, ہو سکتا ہے مکان شفٹ کر رہے ہوں اس طرح چیزیں. تو میرے ساتھ ایک دوست بھی تھے, انہوں نے بولا اس گھر میں تو سب کچھ گھومے گا, غلطی سے بھی کہیں بھولے سے بعض دفعہ کوئی چیز رکھ دی تو کہاں ملے گی اس کباڑ میں. بعض دفعہ آدمی جیب سے چیز نکالتا ہے رکھ دیتا, یاد نہیں رہتا اس کو, کرولا کی چابی گم گئی ہے اور ایک پڑھا لکھا آدمی کس پہ ڈال رہا ہے؟ جن پہ. اور مجھے دیکھ کے خوش ہو رہے کہ مفتی صاحب آ گئے, اب بتائیں گے کون سی چڑیل کا یہ کام ہے. تو یہ ہے ترقی, صحیح ہے؟ ہم کہاں پہنچیں گے؟ چاند پہ. ہمارا جب خلائی, جو ہمارا راکٹ جب چاند پہ جائے گا نا, تو بھی ہم استخارہ نکالیں گے پہلے بیٹھ کے, استخارہ نکالیں گے, نیلا آ گیا تو بھیج دے, پیلا آ گیا تو مت بھیج. اور پھر اگر وہ راکٹ اوپر تباہ ہو گیا تو پھر ہم کہیں گے کہ یار لگتا ہے جاپان نے کوئی جنات بھیجے اسپیشل خلا میں, जापान के आमिलों से रابطہ करो तुम, तो हम लोग तो भाई बेड़ा गरक हुआ नहीं है, हो चुका है हमारा। हर चीज मियां बीवी का झगड़ा होगा, अपनी गलतियों की इस्लाह की कोशिश नहीं करेंगे, देखेंगे नहीं किन बातों पे झगड़ा हो रहा है, फौरन डाल देंगे किसी ने कुछ किया है। रिश्ते नहीं हो रहे लड़कियों के, तो मैं चीख चीख के थक गया भाई, दो दो तीन तीन शादियां नहीं करोगे तो रिश्ते नहीं होंगे ना, उस पे नहीं सोचेंगे। हर दूसरे घर में मसला, मेरी बेटी 40 साल की हो गई, मेरी 35 साल की हो गई, रिश्ता ही नहीं आ रहा, लगता है किसी ने कुछ कर दिया है। मैं कहता हूं क्या आधी आबादी पे किसी ने कुछ कर दिया है? कौन इतना फारिग बैठा हुआ है हर घर में रिश्तों की बंदिशें लगा रहा है? दूसरी तीसरी वाले को तो ठक ठक से क्या होंगी, दे दनादन शादियां ही शादियां, देते ही नहीं है दूसरी को, नहीं जी बुड्ढी करके मार देंगे ना, दूसरी पे नहीं देनी, तो बिठाए रखो आप उसको। तो जो नेचर ने हल बताया है उस हल की तरफ आना पड़ेगा, उसके अलावा कहीं भी जाओगे, फितरत थोड़ी कभी माफ करती है भाई, फितरत से बगावत करोगे फितरत माफ नहीं करती है। तो खैर मैं अर्ज कर रहा था, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अजमिलू फित तलब, तलब में क्या करो, एतदाल। अब तलब में एतदाल कैसे पैदा हो भाई, गैर अखलाकी तरीकों से पैसा ज्यादा आ जाता है। अब आपको पता है इतना अच्छा रिश्ता, उसने पैगाम भेजा वहां, उसकी हां हो भी गई, अब आप यहां करवटे बदल रहे हो, मचल रहे हो, आपका दिल चाह रहा है मैं ये रिश्ता तोड़ के बीच में घुस जाऊं, या उसका प्लॉट है 1 करोड़ का, अब आपको ख्याल हो रहा है यार 1-5 लाख रुपए देके मैं खरीद लूं, या स्टेट एजेंट कह रहे हैं 5 लाख इजाफी मिल रहे हैं, बैठे बैठे 5 कौन छोड़ता है? तो इसका हल नबी ने क्या बताया, वतवक्कलु अलैह अला व इन नफ्सल लन तस्तकमिल लन तमूत हत्ता तस्तकमिल रिस्का। कैसी प्यारी हदीस, फरमाया खबरदार कोई भी शख्स उस वक्त तक मर ही नहीं सकता जब तक अपने हिस्से की रोजी मुकम्मल ना कर ले। तो क्यों गैर अखलाकी तरीके इख्तियार कर रहे हो? जो पैसा तेरी पेट में आना है किसी का बाप भी नहीं छीन सकता तुमसे, टकरे मारता हुआ आएगा वो पैसा, तमीज से बैठ जाओ, इज्जत के साथ काम करो। गैर अखलाकी तरीके इख्तियार किए ना, ये 5 इधर से आए हैं उधर से निकल जाएंगे। कितने लोग हैं, 1 करोड़ रुपए कमाया, कैंसर हो गया 1.5 करोड़ का इलाज, मरे तो 50 लाख कर्जे में मरे हैं, और कितने टमाटर बेच के गए, कोई कर्जा नहीं था उनके ऊपर, सुकून से मरे हैं दुनिया में। तो रिस्क की कुंजियां किसके हाथ में है? तो तकदीर का अकीदा जो है ना, जो मेरी किस्मत में है मुझे मिलके रहेगा। मैं हर जुम्मे में एक हदीस पढ़ता हूं, हजरत अब्दुल्ला बिन अब्बास कहते हैं मैं नौजवान था, लड़का था, नबी ने मुझे अपने पीछे सवारी पे बिठाया, फिर फरमाया या गुलाम, ओ लड़के, ये बड़ा मोहब्बत वाला अंदाज था, ओ लड़के बात समझ, या गुलाम, अन इब्न अब्बास रजी अल्लाह अन्हुमा قال كنت خلف النبي صلى الله عليه وسلم فقال يا غلام احفظ الله يحفظ, ए लड़के तू अल्लाह के हुक्म की हिफाजत कर, किसी भी चीज को तलब करने में ना अल्लाह के हुक्म के खिलाफ वर्जी मत कर, उससे क्या होगा अल्लाह तेरी हिफाजत करेगा, अल्लाह तुझे भूलेगा नहीं, ऐसा नहीं होगा अल्लाह तुझे बेयारो मददगार छोड़ दे, चल भाई तू तवक्कुल है। जैसे जो बच्चा माँ बाप का ज्यादा फरमाबरदार होना तो माँ बाप उसको क्या करते हैं, निचोड़ने लगते हैं तबीयत से, कि यार इसको तो जूस बना के पी जाओ। अल्लाह ऐसा नहीं करता, समझ रहे हो, सारे माँ बाप नहीं करते, बार दफा माँ बाप कर रहे होते हैं, अपने माँ बाप से बदगुमान ना हो, बार दफा माँ बाप ही कर रहे होते हैं जो नेक है ना, जो हर उसको फिर दबाते रहते हैं। कुछ दिन पहले एक वीडियो आई, हाथी ने किसी को लात मारी तो पहले उसके पांव पे चढ़ गया, हम कह रहे हैं भाई उतर जा, फिर क्या कमर पे चढ़ गया, फिर उसको घुमा के बेचारे को जान से मार दिया, उस सून से मरोड़ के ना पूरा कबाब बना, अल्लाह माफ फरमाए कहना नहीं चाहिए, पूरा पिचका दिया उसको। तो मुझे बिल्कुल ये मिसाल होती है, बाज दफा सब माँ बाप ऐसा नहीं करते, जो बच्चा फरमाबरदार है ना जी 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 कर रहा है, माँ बाप हाथी वाला सलूक करते हैं, पहले उसकी टांग पे पांव रख के उसको पिचकाते हैं, फिर उसको पूरा फोल्ड करते हैं, बिल्कुल बर्गर में नहीं जैसे पूरा फिक्स आ जाए वो, ठीक है, और फिर उसकी कमर पे पांव रख के उसको सैंडविच बना के खा जाते। सारे माँ बाप नहीं करते भाई, अपने माँ बाप का ख्याल करना, ऐसा ना बदतमीज हो जाओ तुम जाके। तो लेकिन अल्लाह ऐसा नहीं करता कि जो अल्लाह पे हर चीज अल्लाह पे डाल रहा है, एतदाल से कर रहा है सब काम, तो अल्लाह कहे चल ये मुझे शरीफ आदमी मिल गया है, अब इसकी कोई जरूरत, इसी को निचोड़ते रहो बैठ के, अल्लाह ऐसा नहीं करता। तो नबी ने फरमाया, नबी ने अब्दुल्ला बिन अब्बास से कहा ए लड़के अगर तू अल्लाह के दीन की हिफाजत करेगा, यहफज का अल्लाह तेरी हिफाजत करेगा, इहफजिल्लाह तजिदहु तुजाहक, तू अल्लाह के दीन की हिफाजत कर, मुश्किल वक्त में तू अल्लाह को अपने सामने पाएगा। फिर आपने फरमाया वअलम अन्नल उम्मता लव लविस्तमअत, पूरी उम्मत जमा हो जाए کہ این فاغو کا بھی شعین تجھے کچھ فائدہ پہنچانا چاہے, اللہ نہیں چاہے گا تو وہ فائدہ نہیں پہنچا سکتی. وَلَوِجْتَمَعُوا عَلَىٰ أَن يَذُرُّوكَ بِشَيْءٍ, اور اگر سارے جمع ہو جائیں نا تجھے نقصان پہنچانا چاہیں, لا يَذُرُّوكَ بِشَيْءٍ إِلَّا مَا كَتَبَهُ اللَّهُ عَلَيْكَ, اتنا ہی پہنچائیں گے جتنا اللہ نے تیری تقدیر میں لکھ دیا ہے, اس سے زیادہ نہیں پہنچا سکتے جتنی اللہ کی مرضی ہوگی. موسیٰ علیہ السلام فرعون کے مقابلے میں ڈٹے ہیں, جو موسٹ وانٹیڈ تھے. ہر تھوڑے دن کے بعد فرعون مشورے کر رہا ہوتا تھا قتل کرو, نہیں ہوا کچھ بھی, فرعون ہی پورا برباد ہو گیا, موسیٰ بچ گئے. ٹھیک ہے نا, حالانکہ پاور بھی ہے طاقت بھی ہے. پھر فرمایا رفعت الاقلام وجفت الصحف, تقدیر نے جس قلم سے روزی روٹی لکھی ہے, عزت شادیاں جو کچھ لکھا ہے نا, تو فرما جس کی جہاں ہونی ہے وہ بھی لکھ دی ہے. اب آپ اس غم میں دل کے ارماں آنسوؤں میں بہ رہے ہیں, ان کے بچے ہم کو ماموں کہہ رہے ہیں, چیختے رہو چلاتے رہو, بھائی آپ کی قسمت میں وہ تھی نہیں. تقدیر کے قلم میں جب نادرہ کا فارم بنا تھا نا, اس میں اللہ نے اس نکاح کے خانے میں اس کا نام ڈالا ہی نہیں تھا, اس میں یہ ڈالا تھا کہ آپ ان کے بچوں کے ماموں ہو, یہ لکھ دیا تھا تقدیر میں. جس کو آپ پسند کر رہے ہو نا, فیوچر میں آپ اس کے بچوں کے کیا ہو, ماموں ہوگے, لکھا یہی تھا. اب آپ کی چاہت سے کچھ ہونے والا نہیں ہے. تو اس لیے رفعت الاقلام, نبی نے فرمایا قلم نے جو لکھا تھا وہ لکھ کے اللہ نے قلم کو اٹھا کے رکھ دیا ہے. بھائی اب منشی صاحب سے کہہ رہے تھے نا لکھ یار اسٹیمپ پیپر پہ, وہ کہہ رہا ہے بھائی اب تو میں پین بھی رکھ کے آ گیا ہوں, اس وقت ہاتھ میں ہوتا تو چینجنگ کر لیتا. تو نبی نے فرمایا قلم بھی اللہ نے اٹھا کے رکھ دیا ہے, اور وجفت الصحف, اور پہلے سیاہی گیلی ہوتی تھی نا اس میں چینجنگ ممکن تھی, گیلی سیاہی اس کو مٹاؤ دوسرا لفظ ڈال دو. فرمایا سیاہی بھی خشک ہو گئی ہے. سیاہی کیا ہو گئی ہے؟ خشک, پتھر پہ لکیر بن گئی ہے. اب کسی کا باپ بھی آپ کو اس کے بچوں کے ماموں بننے سے نہیں روک سکتا. مثال تو وہی دوں گا نا جس پہ لوگوں کو ٹینشن ہو رہی, اب نہیں ہو سکتا. تو اس لیے ہم وہ کریں گے جو اعتدال کے ساتھ ہو, باقی کس پہ چھوڑیں گے؟ اللہ پہ. اسی میں خوشی ہے. پھر غم آئے تو صبر کرنا ہے, خوشی آئے تو شکر کرنا ہے, اترانا نہیں ہے, جو اس آیت کا حاصل ہے کہ ان الانسان خلق ہلوا, جلباز ہے. غم آتا ہے تو صبر نہیں کرتا, شور مچانا شروع کر دیتا, ہے 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 کرتا ہے, اور جب خوشی آتی ہے تو بجائے توازو پیدا ہو بولے اللہ نے دیے, نہیں سر گریبان کھول کے گھومنا, کہتا ہے دیکھا دیکھا میں کہہ نہیں رہا تھا, آپ کا بھائی کوئی چھوڑا آدمی تھوڑی ہے. تو یہ دیکھا دیکھا کرتا ہے, تکبر کرتا ہے. ٹھیک ہے, تو یہ چیز اللہ کو بالکل بھی پسند نہیں. اللہ تعالی ہمارے اندر اعتدال پیدا کرے, اور یہ جلد بازی سے اللہ تعالی ہمیں محفوظ رکھے, اور کسی بھی چیز کو طلب کرنے میں اللہ ہمارے اندر اعتدال پیدا کرے.